أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين بالقاسم محمد اللهم صل على محمد ولعنة الله على أعدائه من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه تبارك وتعالى في كتابه المجيد والفرقان الحميد، بسم الله الرحمن الرحيم، والفجر وليال عشر، والشفع والوتر، والليل إذا يسر، هل في ذلك قسم لذي هجر، ألم تر كيف فعل ربك بعاد، إرم ذات العماد التي لم يخلق مثلها في البلاد، وثمود الذين جابوا الصخر بالواد، وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد، فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد، فأما الإنسان إذا ما ابتلاه فأكرمه ونعمه فيقول ربي أكرمني، وإذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهانني، كلا لا تكرمون اليتيم ولا تحاضون على طعام المسكين وتأكلون التراث أكلا لما وتحبون المال حبا جما، كلا إذا دكت الأرض دكا دكا وجاء ربك والملك صفا صفا وجيء يومئذ بجهنم يومئذ يتذكر الإنسان وأن له الذكرى ويقول يا ليتني قدمت لحياتي ويومئذ لا يعذب عذابه أحد ولا يوثق وثاقه أحد. يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في بعدي وادخلي جنتي. سورة فجر. خداوند عالم نے اس سورے کا آغاز انقلاب سے کیا ہے، نہ انقلاب ظاہری بلکہ انقلاب باطنی، نہ انقلاب لفظی بلکہ انقلاب معنوی اور مفہومی. آج اس سورے کی نسبت تجزیہ و تحلیل کے حوالے سے جو گفتگو چند دنوں سے آپ کے سامنے یہ عاجز کر رہا تھا، آخری نشست ہے. اگر آپ کو یاد ہو پہلے دن کی نشست والفجر کے حوالے سے مصادیق کو تلاش کرنے کی ہم نے اور آپ نے کوشش کی، تو ہمیں اور آپ کو انفرادی اور اجتماعی مصادیق دکھائی دی. اپنے دور کے لحاظ سے اگر ہم اور آپ مصادیق کو تلاش کرنا چاہیں تو سر فہرست مصداق اس کا ہمیں اور آپ کو توجہ کی بات دکھائی دے گا. والفجر یعنی نورانیت کی قسم تاریکی کے مقابلے پر. ہم اور آپ جس دور سے گزر رہے ہیں اس دور کا ایک صاحب ہے. روایات ماشاءاللہ کثرت کے ساتھ موجود ہے وافر مقدار میں اس حوالے سے کہ آخری دور وہ ہوگا کہ زمین پر ہوگی ظلم و ستم سے, تاریکی در تاریکی, ظلمت در ظلمت. لیکن ایسے میں خداوند بزرگ اور منان روشنی کو ایجاد کرے گا, عدالت اور دادگستری. والفجر ہمارے اور آپ کے دور کے لحاظ سے اس کی جانب اشارہ ہے. کائے عزیز انسان مایوس نہ ہونا اس ظلم و ستم کو دیکھ کر, اس غارت گری کو دیکھ کر, اس طغیان گری کو دیکھ کر, کہ جب دنیا ظلم و جور سے پر ہوگی تو میرا نمائندہ ظہور کرے گا. والفجر, قسم ہے اس ظہور کی. والفجر میں نور محض ہوں, سوال ہی پیدا نہیں ہوتا تاریکی کی قسم کھاؤں. میرا وعدہ ہے اس میرے کلام کے درمیان کہ جس کا نام ہے قرآن, کہ میں حق کو باطل پر غالب کر کے رہوں گا. والفجر, آخری دور کے ظہور کو خداوند عالم نے والفجر سے تعبیر کیا ہے. لیکن اے عزیز, والفجر کے ساتھ ولیالن عشر بھی ہے. اور اگر آپ کو یاد ہو, دس راتوں کو ایڈ کیا خداوند عالم نے کتنی راتوں پر؟ 30 راتوں پر. تب جا کر 40 کا عدد تمام ہوا. دوسرے الفاظ میں, تب جا کر ان 10 راتوں نے, کہ جس کی قسم خدا نے کھائی ہے, جناب موسیٰ کو اثر دکھائی دیا توریت کی صورت میں. خدا یہاں پر اپنے دور کے لحاظ سے, یعنی ہمارے اور آپ کے اپنے دور کے لحاظ سے کہتا ہے, کہا اے عزیز, آخری دور کے رہنے والے انسان, قسم ہے ظہور کی, لیکن ایک شرط کے ساتھ کہ 10 راتیں تجھے ایڈ کرنا ہوں گی اپنی 30 راتوں پر, تب جا کر تجھے وہ گفٹ ملے گا کہ جو موسیٰ کو نصیب ہوا. یہیں سے ہم اور آپ مختصر سی نشست میں چند دقیقے اس پر گفتگو کریں. کیوں امام ہمارا نہیں آتا؟ کیا اسے معلوم نہیں ظلم جور سے پر ہو چکی ہے زمین؟ کیا خداوند عالم جو والفجر کی قسم کھاتا ہے وہ ہمیں اور آپ کو دکھائی دے رہا ہے, کیا اسے نہیں معلوم تاریکی در تاریکی ہے؟ بارے اللہ, کب والفجر نمودار ہوگا؟ جواب, کائے عزیز, اپنی تاریکی کو اپنے آپ سے نورانیت کے ذریعے سے ختم کر. بہت ہی سادہ الفاظ میں, कहा जब तक तुझसे हरकत नहीं होगी, बरकत नहीं होगी मुझसे। कहा तू समझता है कि मैंने इस नुमाइंदे को रोका हुआ है? कहा तेरे अपने ही हाथों से रुका हुआ है। वल्फाजर, कहा मैं कब नूरानियत को नूरानी होने से रोकता हूं? मैं तो खुद नूरे महज हूं। किस तरह से मुमकिन है कि मैं नूर को फैलने ना दूं, रोशनी फैलने ना दूं? तो बारेला है क्या राज? कहा वो 30 रातें, उस 30 रात पर 10 रातों को प्लस करके जो 10 रात जाहिरी तौर पर रातें हैं लेकिन नूरानियत। अगर आपको याद हो नशिस्त कि मैंने आपकी खिदमत में अर्ज किया था कि ये 40 का अदद हमारी अखलाकियात की जबान में उलमा अखलाक के जरिए से जो मिला है रिवायात की रोशनी में कोई मामूली अदद नहीं है 40 का, और ये 10 रातें उस 40 रात का हिस्सा है। तब जाकर खुदावंद आलम 5वीं आयत में सूरह फज्र की ये कहता हुआ दिखाई दिया, हल फी ज़ालिका कसमुन लज़ी हिजर, का हुज्जत तमाम हो गई, हक हक है बातिल बातिल है। इज़ा जा अल हक वज़हक अल बातिल इन्नल बातिल काना ज़हूका। हलचल हमसे होनी चाहिए खुलासा, इब्तदा हमसे होनी चाहिए हरकत की। खुदा कहता है हरकत कर, मैं तेरे साथ हूं। ये जो कुरान मजीद में अव्वल से लेकर आखिर तक हम और आप मुलाहिजा करते हैं, मा इन्नल्लाह मअल मुत्तकीन, इन्नल्लाह मअस साबिरीन, इन्नल्लाह मअल मुहसिनीन, ये माइयत क्या है और किसके साथ? कहा एहसान कर, मैं हमरा हूं। तकवा अप्लाई कर, मैं हमरा हूं। नेकी कर, मैं हमरा हूं। अगर गौर करें हम और आप तो खुदा हमें और आपको कहता है, कहा है अजीज सुस्त मत बन, बहुत ही हल्की जबान में, सुस्त मत बन, चाबुक दस्ती से काम ले, हरकत। और फिर बयान किया खुदावंद आलम ने सूरे के कसमों के बाद, सब जानते हैं हमारा, अलम तरा कैफ फअल रब्बुका बिआद, यहाँ से शुरू किया है, सितमगर कौमों का तस्करा किया, उनके कामों को बयान किया, उनकी निस्बत खुदावंद आलम ने क्या किया वो भी बयान किया, और उसके बाद इंसान का तस्करा, इंसान को बयान किया, कहा है इंसान जब तू हरकत करता है तो कभी पॉजिटिव कभी नेगेटिव। बहुत गौर से सुनिएगा, आज आखिरी नशिस्त है हमारी, तू कभी पॉजिटिव हरकत करता है कभी नेगेटिव। मैं चाहता हूं कि तू हमेशा पॉजिटिव हरकत कर, तेरी जिंदगी में जर्रा बराबर नेगेटिव अंसर नहीं होना चाहिए। लिहाजा जानता है मैं क्या करता हूं, मैं तुझे इम्तहान में डालता हूं, यानी भट्टी में डालता हूं। अगर आपको याद हो इन्हीं नशिस्तों के दरमियान सोने का तस्करा आया था, गोल्ड का। कहा है इंसान तू जाती तौर पर गोल्ड है, सोना है सोना, लेकिन तुझे नहीं मालूम अपने वजूद की निस्बत के तू सोना है। कहा कब पता चलेगा? फअम्मल इंसान इज़ा मब्तलाहु रब्बुहु, कभी इकराम देता है इज्जत देता है इम्तहान के उनवान से। कहा अकड़ना नहीं, वरना पता नहीं चलेगा कि तू गोल्ड है, वही नेमत ले लेता है। दूसरी आयत में बयान किया, कहा अफसोस का इजहार मत करना, बेसब्रा मत बनना, वरना तुझे मालूम नहीं होगा कि तू गोल्ड है। लेकिन ये इंसान पॉजिटिव की जगह पर नेगेटिव को रखता है, ना शुक्री करता है और बेसब्री करता है। नतीजा क्या होता है? खुदाबंद आलम कहता है वजी अयमिन जहन्नम, जहन्नम जो आलम गैब में थी आलम मुशाहिदे में आ गई। कहे अजीज अब मुलाहिजा कर, जिसकी निस्बत तुझे ये तसव्वुर था कि ख्याल है, यह हकीकत। इसको बयान करने के बाद खुदा बंदे आलम आखिरी आयात पर पहुंचता है। कहा है इंसान जानना चाहता है वाकयान कि जो मैं बार बार इन आयत के जरिए से समझाना चाह रहा हूं वो क्या चीज है। खबरेला नहीं, कसम तेरी हकीकत क्या है, या अय्यतुहन नफ्सुल मुतमईना। बहुत शॉर्ट किया अजीजों, जी चाहता है बहुत कुछ कहा जाए, बहुत शॉर्ट किया। या अय्यतुहन नफ्सुल मुतमईना से पहले की जितनी आयात हैं अव्वल सूरा से लेकर या अय्यतुहन नफ्सुल मुतमईना तक, जानते हैं किसकी निस्बत इशारा है? वही हमारी निस्बत है, लेकिन हमारी कैफियत कुछ और है उस वक्त। उस कैफियत को खुदा बंदे आलम ने सूरह क़यामत के अंदर भी बयान किया है और ख़ास तौर पर सूरह यूसुफ के अंदर भी बयान किया, ख़ास ख़ास कि जो हम और आप बार बार मिंबर से सुनते हैं, इन्ना नफ्सलम मारतुन बिस्सू, इन्ना नफ्सलम मारतुन बिस्सू, नफ्से अम्मारा। अगर हम और आप जानना चाहें इस सूरह के ज़रिए से कि नफ्से अम्मारा की तारीफ़ क्या है, उसकी कैफियत क्या होती है, उसके आसार क्या होते हैं, तो खुदावंदे आलम ने या अय्यतुहन नफ्सुल मुतमईना से पहले जितनी आयात इंसान के हवाले से बयान किए हैं सब की सब नफ्स अम्मारा की खसूसियात हैं। ये क्या करता है नफ्स का? इस नफ्स को जब इम्तहान किया जाता है और आजमाइश में डाला जाता है अकड़ता है। किस तरह से? कहा जब इज्जत देते हैं खुदा कहता है तो अकड़ता है, अपना कॉलर ऊंचा करता है। यही इज्जत ज़ाहरी तौर पर जब मैं ले लेता हूँ तो शिकवा व शिकायत करता है अपने रब की किसी दूसरे के सामने, बेसब्रा का। नफ्स अम्मारा जानते हो किसे कहते हैं? नफ्स अम्मारा हर वो नफ्स है कि जो इंसान को बुराई की तरफ रागिब करता है। वो बुराई क्या है? खुदावंद आलम ने सूरह के अंदर बयान की, कहा या नाशुक्री या बेसब्रापन। खाली इस पर नहीं इक्तफा, अब खुदा कहता है का नफ्से अम्मारा की खसूसियत यह है कि वो बुराई की तरफ लेकर जाता है। कहा वो बुराई क्या है? कहा यतीम के सर पर सरपरस्ती का हाथ नहीं रखता। बहुत ही सादा अल्फाज में कहा हिकारत की निगाह से देखता है बेसरपरस्तों को। कहा और बतलाऊं, माल खाता है मीरास में मिलने वाला कि जो उसका अपना नहीं। कहा और बतलाऊं, कहा मिस्कीनों को खाना नहीं खिलाता, बेचारों को खाना नहीं खिलाता। कहा और बतलाऊं, कहा सर्वत अंदोजी में मशगूल है। यह है नफ्स अम्मारा। बहुत कुछ कहा जा सकता है इस पर। अब उसके बाद खुदा वंद आलम कहता है, कहा है अजीज अगर इन हरकतों से बाज आ जाए जो नेगेटिव है, जानता है तेरी असली सूरत निखर कर सामने आएगी। का बारेला वो असली सूरत क्या है? का वो है तेरा नफ्स मुतमईना होना। यहां रुकेंगे थोड़ी सी देर के लिए। लेकिन खुदावंद आलम ने इस नफ्स मुतमईना को किस तरह से शुरू किया? कलाम करना और बयान करना। खुदा कहता है या अय्यतुहन नफ्सुल मुतमईना इरजी इला रब्बिक, पलटा अपने रब की जानिब। यहां गौर करेंगे इन आयात पर कि जो सूरह फज्र की खासुल खास आयात है, हम और आप अक्सर मजालिस में सुनते हैं लेकिन तहलील नहीं होती, तज्जिया नहीं होता उसका। इरजी पर हमें गौर करना है। रुजू का कलेमा कब इस्तेमाल होता है और कहां? पलटना, इसका मतलब है कि کہ آپ کی اصلی جگہ پہلے تھی وہاں پر آپ کو جو ہے دوبارہ بلایا جا رہا ہے. بہت ہی سامنے کی مثال دوں, اگر ہم اور آپ کسی جگہ گئے ہوں کسی ایک شہر سے دوسرے شہر میں, جب ہمارا کام تمام ہو گیا وہاں پر, چھٹیاں تمام ہو گئی, فلاں فلاں تمام چیزیں, تو اگر ہم دریافت کریں جناب سے تو کہا میں پلٹوں گا, پلٹنے والا ہوں, جانے والا ہوں واپس, یعنی اس کا مطلب ہے اس کی اصلی جگہ کوئی اور ہے. خدا کہتا ہے یا ایتھا النفس المطمئنہ ارجعی الی ربک, پلٹ آ اپنے رب کی طرف, یعنی بارلہا تو میری اصلی جگہ ہے. کہا ہاں میں تیری اصلی جگہ ہوں, پلٹ آ. کہا پھر یہ کون سی جگہ ہے؟ کہا یہ تیری اصلی جگہ نہیں ہے. کل کی اگر گفتگو یاد ہو, دوران گفتگو مولا کے جو ہے الفاظ کو آپ کی خدمت میں عرض کیا, اح من قلت الزاد و طول السفر. یہ سفر کون سا سفر ہے کہ جس کا تذکرہ مولا اپنی مناجات کے ذریعے سے کرتے ہوئے دکھائی دے رہے ہیں؟ کہا خدا نے مجھے اپنی جگہ سے بھیجا تھا دوسری جگہ پر کچھ لینے کے لیے, زاد راہ کو لے کر اب جانے والا ہوں واپس. ارجعی الی ربک, اس کی طرف اشارہ ہے. کہے انسان تیری اصلیت اور حقیقت خدا ہے, تو سمجھتا ہے یہی وجود تیرا ہے جو ظاہری ہے, خود بخود ہوا اور خود بخود ختم ہو جائے گا, اس کے بعد اللہ اللہ خیر صلی اللہ کچھ بھی نہیں, ہرگز کلا, ہرگز ایسا نہیں ہوگا. خداوند عالم نے اس آیت سے پہلے جتنی بھی چی آیات بیان کی ان سب میں نفس مطمئنہ کے برخلاف باتیں کی. کہا اے انسان اگر تو اپنی منفی صورت کو دیکھنا چاہتا ہے تو اس آیت سے پہلے ملاحظہ کر, اور اپنی اصلی اور حقیقی اور پوزیٹیو صورت کو دیکھنا چاہتا ہے تو ہے نفس مطمئنہ. جب یہاں تک بات آئی تو سنیے عزیزوں, قرآن مجید میں تین نفسوں کا تذکرہ ہے, ایک نفس امارہ, ایک نفس لوامہ, ایک نفس مطمئنہ. سوال, ایک انسان اور تین نفس, یہ کیسے ہو سکتا ہے؟ ابتدان ہمارے اور آپ کے ذہن میں یہ سوال آتا ہے, ایک انسان تین نفس. جواب, ایک ہی نفس ہے. کہا جی مولانا ابھی تو آپ کہہ رہے ہیں تین نفس, ایک نفس امارہ, دوسرا نفس لوامہ, ایک نفس مطمئنہ کے جس کا تذکرہ ہو رہا ہے اس وقت, پھر آپ کہہ رہے ہیں ایک ہی نفس. ہاں, سورہ شمس کو اگر ہم اور آپ ملاحظہ کریں, وہ تفصیلی گفتگو ہے, اخلاقی گفتگو کے ساتھ ساتھ جاننے کی کوشش کریں, نتیجہ عکس کریں گے اخلاقی ہی. سورہ شمس تقریباً ہم آیات کے حافظ ہیں, وَنَفْسٍ وَمَا سَوَّاهَا فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا قَدْ أَفْلَحَ مَنْ زَكَّاهَا قَدْ خَابَ مَنْ دَسَّاهَا. یہ جو نفس کا تذکرہ اس سورے میں آیا ہے یہ نفس مطلق ہے, یعنی کیا؟ اس نفس کے اندر کوالٹی وائز صورتیں جو ہیں دکھائی دیتی ہیں مختلف موقعوں پر. خدا نے اس نفس کو وَنَفْسِوں یعنی قسم کھائی ہم انسان کی یعنی نفس کی, وَمَا سَوَّاهَا اور جس نے اس کو بنایا ہے یعنی خود اپنی. جب یہ قسم کھا چکا کہا اے عزیز جس کی میں قسم کھا رہا ہوں اسے اسی پر باقی رکھنا, دسیسہ مت کرنا. قد خوابہ من دساہا, دسیسہ, یہ دسیسہ کیا چیز ہے؟ ہم اور آپ ہلکی زبان میں, آسان زبان میں, بہت ہی سلیس اردو زبان میں مخلوط کرنا, ملاوٹ. کہے عزیز اس نفس کو مخلوط نہ کرنا, ملاوٹ نہ کرنا, کسی اور کے ساتھ ملا مت دینا, बारेला मगर किसी और चीज़ के साथ भी मिल सकता है ये, कहाँ क्यों नहीं। हम और आप बाज़ार जाते हैं, मार्केट में मुख्तलिफ, मसलन परचून फरोश के पास जब जाते हैं हम और आप, तो मुख्तलिफ जो है वो आइटम्स रखी हुई होती हैं खाने पीने की, उसमें ही जो है एक ही आइटम जिसे हम और आप कहें चावल, गंदम, दाल वगैरह वगैरह। तो फ़र्ज़ करें कोई एक दाल है, चने की दाल ले लें, मसूर की दाल ले लें, या चावल ही ले लें, तो तीन चार क्वालिटी के चावल रखे हुए हैं, चावल सब के सब, लेकिन सब पर कीमतें जुदा जुदा हैं। एक की हाई को हाई की मसलन जो कीमत है, बस हाई प्राइस जिसे कहें हम और आप बिल्कुल, यानी जिसे कहें आजकल के लिहाज से 125 रुपये, 30 रुपये, 150 रुपये किलो वाला चावल, एक उससे हल्का है 100 रुपये, एक उससे और भी हल्का है 70। हम और आप दुकानदार से पूछते हैं, भाई ये क्या माजरा है, कहा ये क्या है, कहा चावल, कहा ये क्या है, कहा चावल, कहा ये क्या, कहा ये भी चावल है, कहा कीमतों में फ़र्क क्यों, कहा जनाब गौर से देखें, जिसकी कीमत हाई है उसको देखें कामिल है और तमाम, कहीं से टूटा हुआ नज़र नहीं आएगा, स्मार्ट चावल जिसे हम और आप कहें, पतला और लंबा, उसके बाद दूसरे को मुलाहिजा करें, कहा उससे वो छोटा है लेकिन गौर से देखें थोड़ा सा टूटा हुआ होगा, कहा तीसरे नंबर का देखें, कहा उसको देखें मुलाहिजा करें, उसके मुकाबले में ज़रूरत नहीं है मुझे बयान करने की, लिहाजा देखें जैसी चीज़ और जिन्स है वैसी ही कीमत है, या किसी चावल में या किसी अनाज के किसी भी हिस्से के अंदर जो है मिलावट होती है। खुद कहता है दुकानदार, कहा इसमें कचरा है, ये साफ सुथरा है, लिहाजा इसकी कीमत आला, इसकी कीमत कमतर। खुदा ये कहता है कद अफलह मन ज़क्का, जिसने अपना तस्किया किया, जिस चीज से आलूदा हो चुका था उससे अपने आप को दूर किया और उसे अपने आप से दूर किया, कीमत तेरी उम्दा आला। वक़द ख़ाबा मन दस्सा, दस्सा अरबी जबान, सलीस उर्दू जबान में कन्वर्ट करें, एक को दूसरी चीज के साथ मिला देना। कहा इंसान तूने अपनी असलियत के साथ, अपनी हकीकत के साथ, अपने प्योरपन के साथ ना खालिसियत को ऐड किया है, यह है नफ्स। एक नफ्स अगर खालिस रहे तो नफ्स से मुतमईन, बस मुख्तसर, लेकिन जरा खालिसियत से नीचे आए और उसे अंदाजा हो कि वाकई मैं खालिसियत को खो बैठा हूं, जाना चाहिए वापस खालिसियत की तरफ, इसे कहते हैं नफ्स लवामा। वो नफ्स के जो मलामत करता है अपने आप की गुनाह को अंजाम देने के बाद, हम और आप ऐसे ही हैं, होता है हमारी और आपकी जिंदगी के अंदर पेश आता है, हम गुनाह कर बैठते हैं, नहीं चाहता जी गुनाह कर बैठते, गुनाह किया अब सर कूटना शुरू किया, ये जो सर कूटना शुरू किया हाय ये क्या कर गुजरा मैं, खुदा उसे कहता है नफ्स लवामा, और खुदा इसकी भी कसम खाता है, ला उक्सिमु बिनफ्स लवामा, सूरह कयामत का आगाज पहली आयत का, मैं कसम खाता हूं उस नफ्स की, खुदा कसम खा रहा है, किसकी कसम खा रहा है, मलामत करने वाला नफ्स उसकी, बस अंदाज़ा लगाइए कि वो नफ्स भी कैसी अहमियत का हामिल होगा कि जिसका खुदा बंदे आलम तस्करा करता हुआ नज़र आ रहा है कसम की सूरत। लेकिन अजीज़ों, ये नफ्स जब पस्ती पर जाता है बिल्कुल, तो खुदा उसे कहता है नफ्स अमारा, इन्ना नफ्सा लअमारतुन बिस्सू। तमाम मुफस्सरीन ने सूरह फज्र की आयतुन नफ्सुल मुतमईना से पहले बयान की जाने वाली आयात को यही कहा है, कहा अव्वल से लेकर आखिर तक खास तौर पर जहां पर इंसान का तस्कर आया, उनके कामों का तस्कर आया है, قوم عاد و سمود و فرعون کا جو تذکرہ آیا ہے، ان سب میں خداوند عالم نے انڈائریکٹلی نفس امارہ کا تذکرہ کیا ہے. بہت ہی آسان اور واضح خلاصہ کروں، اے قوم، اے گروہ، اے اجتماع، اے سوسائٹی، قوم عاد کی طرح نفس امارہ کا حامل مت بن، قوم سمود کی طرح نفس امارہ کا حامل مت بن، قوم فرعون اور فرعونیوں کی طرح نفس امارہ کا حامل مت بن. اگر انفرادی حیثیت ہے نفس امارہ کو طلاق دے دے، ایک نہیں تین طلاق، کے اس کے بعد رجوع نہ ہو. یا دنیا قد طلقت کے سلاسن غری غیری، نہج البلاغہ مولائے کائنات کا مشہور معروف کلام. اے دنیا، میں نے تجھے، یعنی مجھ علی نے تجھے تین طلاقیں دی ہیں، تین. لا رجوع ابعدا، اصلا اس کے بعد رجوع نہیں. اگر دھوکہ دینا ہے دنیا تو کسی اور کو دے میرے علاوہ، یہ ہے نفس امارہ. لیکن عزیزوں کوشش کریں، اگر نفس مطمئنہ پر نہیں پہنچ سکتے تو نفس لوامہ کی حد پر آئیں. خوشاب حال وہ شخص، سعادت مند ہے وہ شخص ہم اور آپ میں سے کہ جو گناہ انجام دیتا ہے انجانے میں اور اس کے بعد زار زار گریہ کرتا ہے، لمبا سجدہ کرتا ہے، لمبا سجدہ. گناہ کرتا ہے، احتمال گناہ ہوتا ہے، آنکھیں نم دیدہ ہوتی ہیں، باوجود اس کے بارہا گریہ زاری کر چکا ہوتا ہے، توبہ کر چکا ہوتا ہے، لیکن جب بھی یاد آتا ہے رونگٹے کھڑے ہوتے ہیں. اور خداوند عالم جب ایسے نفس کو دیکھتا ہے فوراً کہتا ہے کہ اس نفس سے لوامہ کی قسم، خدا اس منزل پر لے کر جانا چاہتا ہے کہ جو اس کے بعد کی منزل ہے. یا ایتھا النفس المطمئنہ، عزیزوں کام کریں، کوشش کریں کہ نفس لوامہ کی حد پر تو رہیں. نفس لوامہ کی حد پر اگر ہم نے اپنے آپ کو رکھنے کی کوشش کی تو خداوند عالم کی آواز آئے گی، اے عزیز کب تک نفس لوامہ، یا ایتھا النفس المطمئنہ. لفاظی نہیں ہے، نشہ نہیں ہے، ٹائم پاس کرنا نہیں ہے، ہمیں اور آپ کو اس نشے سے منقلب ہو کر اٹھنا ہے. خدا کیا کہتا ہے؟ کہے عزیز میرے پاس پلٹ کرا. کہا بارلا تو نے پلٹنے کا لفظ کیسے استعمال کیا؟ کہا میں تیری اصلیت ہوں، تو اپنے آپ کو گم کر بیٹھا ہے، گم شدہ ہے تیرا ایک. کہا وہ گم شدہ کیا ہے؟ کہا میں ہوں. کہا مگر سب کچھ ہوتے ہوئے پریشان نہیں ہے؟ کہا ہاں. کہا چاہتا ہے اس پریشانی کو دور کرنا؟ کہا کیوں نہیں. کہا راز جاننا چاہتا ہے پریشان کیوں ہے؟ کہا کیوں نہیں. کہا تیرا ایک گمشدہ ہے، تو اسے تلاش کر رہا ہے لیکن تجھے یہ بھی نہیں معلوم. ارجعی الی ربک، اب پلٹا پلٹا. کب پلٹے گا؟ کہ یہ خصوصیات ہونی چاہیے. وقت نہیں ہونا بیان کرتا آپ کے سامنے. اب جب پلٹ آ تو فادخلی فی عبادی، مجھ تک پلٹ آ اور میرے بندوں میں، یعنی میرے بندوں کے احاطے میں داخل ہو جا. بندوں کے احاطے میں، اب غور سے سنیے گا، چھٹے امام امام جعفر صادق علیہ الصلوۃ والسلام کا ارشاد ہے. یہاں پر فرماتے ہیں شیخ کلینی، اس روایت کو نقل کرتے ہوئے نظر آتے ہیں، جلد نمبر 3 اصول کافی. سائل آتا اور آنے کے بعد دریافت کرتا ہے، اے فرزند رسول، جب ملک الموت کسی مومن کے پاس قبض روح کے لیے آتا ہے تو کیا مومن اس کے قبض رو کرنے کی بنیاد پر ناراحتی کا اظہار کرتا ہے؟ مولا نے برجستہ بلا کسی فاصلے کے کہا لا واللہ ہے، مومن اور ملک الموت کے قبض رو کے وقت اسے انکار کرے اور ناراحتی کا اظہار لا واللہ ہے، خدا کی قسم ایسا نہیں ہوتا. اب مولا نے کلام کو تولا نہیں کیا، کہے پوچھنے والے اور سن، تو نے تو صرف اتنا ہی پوچھا نا، اور سن. کہ جب ملک الموت آتا ہے جس کی روح کو قبض کرنے کے لیے، وہ تھوڑا سا حیران اور پریشان ہوتا ہے، ملک الموت اس سے محو گفتگو ہوتا ہے. کہے عزیز مت گھبرا. اب سنیے گا جملہ مولا کا. مولا کہتے ہیں ملک الموت یہ کہے گا قبض روح جس کی ہو رہی ہے، کہے عزیز میں تجھے تیری ماں باپ سے بھی زیادہ چاہتا ہوں، تیرے باپ سے بھی زیادہ تیری نسبت مہربان ہوں، مت گھبرا. اب ملک الموت اور گفتگو کو لمبا کرتا ہے طولانی. مولا فرماتے ہیں کہے عزیز آنکھیں کھول، آنکھیں مت ڈر، آنکھیں کھول، یہ دیکھ کون کھڑا ہے، یہ رسول ہے، یہ امیر المومنین ہے. ایک ایک کر کے پنجتن اور اہل بیت کا تذکرہ، یہ روایت کے بیان نہیں الفاظ ہیں عزیزوں، سنیے گا غور سے. جب تمام افراد کا تذکرہ تمام ہوا، ملک الموت کی زبانی مولا فرما رہے ہیں، تو اس وقت یہ آنکھ کھولتا ہے جس کی قبض روح ہونا چاہتی ہے. کہ یہ جیسے ہی آنکھ کھولتا ہے، خدا کی آواز آتی ہے، ندا آتی ہے، یا ایتہا النفس المطمئنہ ارجعی الی ربک فادخلی فی عبادی. یہ بندے جتنے کھڑے ہیں ان کے احاطے میں داخل ہو جا. یہ ہے مومن صاحب نفس مطمئنہ. کہاں ہیں ہم اور آپ؟ ہم اور آپ اس دنیا کو پرکشش سمجھتے ہیں، زینت و آرائش کے ساتھ. وہ ندا الہی کس قدر پرکشش ہے کہ مومن آنکھ کھولتا ہے یا ایتہا النفس المطمئنہ کی ندا آتی ہے، ارجعی الی ربک فادخلی فی عبادی. اب اس کے بعد خدا کیا کہتا ہے، وادخلی جنتی، میری جنت میں داخل ہو جا. بار الہ جنت تیری ہی تو ہے. کہا نہیں، اس نفس مطمئنہ کے لیے منفرد جنت ہے. کہا اس جنت کا نام کیا ہے؟ اہل دل یہاں کہتے ہوئے نظر آتے ہیں. کہا اس جنت کا نام کہ جس کے لیے خدا نے یہاں تذکرہ کیا ہے، وہ ہے جنت لقاء. جنت لقاء عام جنت نہیں، وہ جنت کے جس میں دودھ کی نہریں ہوں گی، شہد کی نہریں ہوں گی، فلاں و فلاں کا نہیں، جنت لقاء ہے، خدا کی ملاقات والی جگہ ہے. خاص میری جنت معرف قرآنی کے حوالے سے عزیز و عرض کر دوں، اول قرآن سے لے کر آخر قرآن تک 6500 آیات کو اگر ہم رام جانچ پڑتال کر لیں باریک بینی کے ساتھ، کہیں پر بھی جنت کو یا متکلم کے ساتھ منسوب نہیں کیا، اپنی طرف نسبت نہیں دی خدا نے، صرف اس آیت کے اندر، وہ بھی نفس مطمئنہ کے ساتھ. کہا میری جنت، میری جنت کس کے لیے؟ کا نفس مطمئنہ کے حامل انسان کے لیے. راضیتن مرضیہ، راضیتن مرضیہ، اس کو روکا میں نے آخری وقت کے لیے، راضی ہونا. کہا یہ نفس جانتے ہو کیسا نفس ہے؟ خود خدا کہتا ہے. کہا یہ مجھ سے راضی، مرضیہ میں اس سے راضی. کیا مطلب؟ سورہ فجر کی پہلی آیات کو ملاحظہ کریں اور اس کے بعد اس کی تفسیر کریں. کہا میرے ہر قضا اور قدر پر یہ نفس راضی ہے، मैं अगर इकराम करता हूं सर झुकाता है, अकड़ता नहीं। मैं एहतराम से नवाजता हूं अकड़ता नहीं। ये कभी नहीं कहता यकूलो रब्बी अक्रमने, कभी नहीं कहता। हमेशा कहता मैं तो हूं आजिज, मैं कहां और बुलंदी कहां। खुदा अगर किसी को बुलंद करता है तो उस वक्त करता है अजीजों बुलंद कि जब वो खुद आजिज होता है। अगर हमें और आपको बुलंद होना है तो आजिजी का मुजाहिरा करें, जाहिर और बातिन दोनों में। देखें खुदा किस तरह से बुलंद करता है। मिसाल दूं आपको, ये जो सड़कों के किनारे या बागीचों में बुलंद और तनावर दरख्त होते हैं, हम और आप मुलाहिजा करते हैं और उसके मुकाबले छोटे दरख्त भी देखते हैं। तनावर दरख्त को मुलाहिजा करें, तना हुआ होता है लंबा और चौड़ा। कहा इसका राज क्या है, इतना तना हुआ इतना बुलंद। तो अहले दिल कहता है कहा इसकी बुलंदी का राज जानना चाहते हो इसकी जड़ों को देखो। कहा कितना खाकी है, जितना दरख्त तनावर होगा उसकी जड़ें उतनी ही खाक में होंगी। कहा अजीज खाकी हो जा, खुदा तुझे बुलंद करेगा। और अजब नहीं कि यकीन है या अय्यतुहन नफ्सुल मुतमईना, इसी जिंदगी के अंदर तो निदा सुनेगा। अजीजों बतलाता चलूं, हैं अफराद ऐसे कि जो इस वक्त भी निदा सुन रहे हैं लेकिन मजबूर हैं कि वो अपनी इस जिंदगी में वो पूरा करने के लिहाज से, वरना कब के जा चुके होते हैं, कब के जा चुके होते हैं। एक लहजा भी पसंद नहीं करते यहां रहना, एक लहजा भी। मुसलसल उनके दिलों के कानों से आवाज टकरा रही है, या अय्यतुहन नफ्सुल मुतमईना इरजिही इला रब्बिक राजियतन मर्जिया, तू उससे राजी, वो तुझसे राजी। क्यों चरा नहीं कजाओ कदर इलाही पर, ऐसी ऐसा नफ्स राजी है। अब खुदा कैसे राजी ना हो उससे, मर्जिया। इस नशिस्त की हद तक मैंने गुफ्तगू की। अगर हम और आप तारीख इस्लाम को मुलाहिजा करें, वाकया नफूस मुतमईना हमें एक से ज्यादा दिखाई देंगे। इस्लाम के दामन में या मर्द की सूरत में या औरत की सूरत में, ये सूरत तमाम हुआ। आज की शब को मुलाहिजा करें हम और आप, जिस खातून से मुताल्लिक है, जिस बावफा जौजा से मुताल्लिक है, वो कोई मामूली औरत और जौजा नहीं थी। वो जौजा कैसी, वो औरत कैसी, तमाम आलम की खवातीन की निस्बत अगर मुलाहिजा करें, इफ्तिखार है ये खातून, इफ्तिखार है। जनाब खदीजा आज शब वफात है, बेवफाई होगी कि अगर तस्करा ना हो कदरे इस खातून इस्लाम की निस्बत। तफसीर कुरान के हवाले से नशिस्तें रहीं, कुरान मजीद की एक या दो आयत के जरिए से इस खातून को पहचानने की कोशिश करें। खुदा सूरह नहल में क्या कहता है, बेन ही इस खातून की पूरी जिंदगी के अंदर वो तस्वीर दिखाई देती है। मन अमिला सालिहन मिन ज़करिन औ उन्सा वहुवा मुमिनुन फलनुहयिन्नहु हयातन तय्यिबा, जो शख्स चाहे मर्द हो या औरत अमल सालेह अंजाम दे लेकिन ईमान की बुनियाद को बाकी रखते हुए उस पर अमल सालेह की इमारत को तामीर करे, क्या होगा बारे लहा फलनुह यन्नहु हयातन तय्यबा, ہم ایسے مرد یا ایسی عورت کو حیات طیبہ دیں گے اس زندگی میں بھی اور اس زندگی میں بھی. جناب خدیجہ کو ملاحظہ کریں, اس آیت کا مزداد دکھائی دیتی ہے. ایمان کیسا مستحکم, لفاظی نہیں. واقعا اگر ہم اور آپ گہرائی میں جا کر توجہ کے ساتھ ملاحظہ کریں اس خاتون کی ہسٹری کو اور تاریخ کو اور زندگی کو, اس دور میں کہ جب رسول خدا تنہا تھے, چاروں طرف مشرکین, چاروں طرف کفار, سہارا دینے والا کون؟ عورت بنام جناب خدیجہ سلام اللہ علیہ. اور کیسا سہارا, سارا کا سارا سرمایہ فدا کر دیا رسول پر, اسلام پر. روایات اٹھا کے ملاحظہ کریں ہمارا, اس کا خلاصہ یہی ہے. آج اگر اسلام زندہ ہے تو اس خاتون کی مرہون منت ہے, احسان ہے مسلمانوں پر اور اسلام پر اس خاتون کا. ایمان کوٹ کوٹ کر بھرا ہوا, عمل اسی ایمان کی بنیاد پر. لیکن جب اس دنیا سے رخصت ہوتی ہے تو رسول خدا کو گریہ وزاری کرتے ہوئے پایا گیا. کہا یا رسول اللہ, اعتراض کرنے والوں نے اعتراض کیا, کہا یا رسول اللہ آپ رسول ہیں, یہ تو زوجہ تھی, عورت تھی, جا چکی, انتقال کر گئی. اس پر گریا, کہا زوجہ پر گریا یعنی دنیا پر گریا, آخرت پر گریا کرے. رسول خدا کہتے ہیں تمہیں دنیا دکھائی دیتی ہے, میں جانتا ہوں یہ خدیجہ کون تھی. کہا اگر یہ نہ ہوتی آج میں نہ ہوتا. آئیے کوئی سیدہ کے دل سے پوچھے کہ ان کی ماں کا سایہ ان کے سر سے اٹھ رہا ہے. اے سیدہ, آپ کی ماں اس دنیا سے رخصت ہو گئی, لیکن ایسا ہی ادا آپ کے سامنے ہاتھوں کو جوڑ کر عرض کرتا ہوں یا رسول اللہ, جناب خدیجہ جیسی زوجہ آپ کی دنیا سے چلی گئی, آپ کی زندگی سے جدا ہو گئی, لیکن ہاتھوں کو جوڑ کر عرض کروں گا یا رسول اللہ, سن 61 ہجری ہے, حسین کربلا آپ کا نواسا سید الشہداء کربلا کی زمین پر 3 دن کا بھوکا اور پیاسا, کوئی کفن دینے والا نہیں, کوئی دفن کر. اللہ لعنت اللہ علی القوم الظالمین, وسیعلم الذین ظلموا ای منقلب ینقلبون. خداوندا ہماری اس قلیل عبادت کو قبول فرما. خداوندا ہمارے گناہوں کی مغفرت فرما, اعمال صالحہ بجلانے کی توفیق عطا فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما, جو مقروض ہو چکے ہیں ان کی ماؤں کے قرض سے سلوک دوشی عطا فرما. بارِ اللہ ہم سب کی جان و مال و عزت و آبرو کی حفاظت فرما, علماء فقہا اور مراجع عظام کی حفاظت فرما, خصوصاً مقام معظم رہبری آغائے خامنائی اور آغائے سیستانی کی حفاظت فرما, انہیں طول عمر عطا فرما, دشمنان اسلام کے شر سے محفوظ فرما, جو حج و زیارات کے متمنی انہیں حج و زیارات سے مشرف فرما, امام زمانہ کے ظہور میں تعجیل عطا فرما, ہمیں ان کے عوام و انصار میں شامل فرما. ربنا تقبل منا انک انت السمیع العلیم. آپ لوگوں سے ایک مرتبہ سورہ فاتحہ